नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 11 गते बिहिबार, शुद्ध ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार जून 25 तारीक सन् 2026, नेपाल सम्वत 1146। रासोपाको प्रथम महाधिवेशन, प्रविधि मैत्री निर्वाचन शीर्षकमा गोर्खापत्रको मुख्य समाचार छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो आन्तरिक निर्वाचनलाई प्रविधि मैत्री बनाउँदै विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। केन्द्रीय समिति चयनका लागि भइरहेको निर्वाचनमा राम लक्ष्मण इलेक्ट्रिक भोटिङ मेसिन मार्फत मतदान गरिँदैछ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार निर्वाचनमा 80 विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ। मतदानका लागि तयारी अन्तिम अवस्थामा पुगे पनि यो समाचार तयार हुँदासम्म मतदान शुरू नभएको गोर्खापत्रले जनाए पनि अहिले मतदान जारी छ। हिजो रातिदेखि आज बिहान 10 बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ, तर प्राविधिक कारणवश निर्वाचनमा ढिला भएको उहाँले बताउनुभयो। प्राविधिक समस्या समाधान भएपछि मात्र उहाँले मतदान शुरू हुने उल्लेख गर्नुभएको थियो। उहाँका अनुसार प्रविधि मैत्री मतदान भएकाले मतदान पछिको प्रक्रिया भने सहज हुनेछ। इलेक्ट्रिक भोटिङसँगै विदेशमा रहेका रासोपाका मतदाताका लागि भने अनलाइन मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचनमा धेरै उम्मेद्वारलाई मतदान गर्नुपर्ने भएकाले एकजना मतदातालाई मतदान गर्न करिब 15 मिनटसम्म समय लाग्ने बताइएको छ। यसरी मतदान सकिन करिब 13 घण्टा समय लाग्नेछ। विद्युतीय भोटिङ जडान गरेको संस्था ब्यालेट सोलुसन प्रालीका प्रबन्ध निर्देशक मणिराज रेग्मीले अन्तिम नामावली प्राप्त भएको 1.5-2 घण्टा आन्तरिक व्यवस्थापनमा समय लाग्ने बताउनुभयो। निर्वाचन समितिले मतदाताको अन्तिम नामावली राति अबेरसम्म पनि प्राप्त हुन नसकेको जनाएको थियो। उत्पादनमुखी अर्थतन्त्र उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मुलुकको आर्थिक रूपान्तरणका लागि उत्पादन वृद्धि, निजी क्षेत्रको प्रवर्धन, लगानी मैत्री वातावरण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक दृष्टिकोणमा यस्तो उल्लेख गरिएको छ। उहाँले प्रस्तुत गर्नुभएको अर्थ राजनैतिक प्रस्तावनामा नेपालको अर्थतन्त्रलाई संरक्षणमुखी र पहुँचमा आधारित संरचनाबाट प्रतिस्पर्धी तथा उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र समावेश गरिएको छ। प्रस्तावनामा नेपालको आर्थिक समृद्धिको आधार उत्पादन वृद्धि भएको उल्लेख गरिएको छ। उत्पादकत्व नै दीर्घकालीन समृद्धिको मुख्य आधार हो भन्ने मान्यतालाई अघि सार्दै प्रतिवेदनले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा व्याख्या गरेको छ। रासोपाको प्रथम महाधिवेशन, प्रविधि मैत्री निर्वाचन, गोर्खापत्रको मुख्य समाचार हो यो। छ महानगरको 54 अर्ब बजेट, पूर्वाधार विकासमा जोड़, यो समाचार नागरिकको अर्थ पृष्ठको हो। मुलुकका छ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 54 अर्ब रूपियाँ भन्दा बढ़ीको बजेट सार्वजनिक गरेका छन्। काठमाण्डु, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन, सुशासन र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ। यद्यपि चालू आर्थिक वर्षमा बजेट खर्चको अवस्था कमजोर रहेकाले आगामी वर्षको कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण देखिएको छ। बजेट आकारको हिसाबले काठमाण्डू महानगरपालिका सबैभन्दा ठूलो देखिएको छ। काठमाण्डूले आगामी आर्थिक वर्षका लागि 25,88,30,00,000 रूपियाँको बजेट ल्याएको छ, जुन अन्य 5 महानगरपालिकाको संयुक्त बजेट बराबरको हाराहारीमा रहेको छ। महानगरले कुल बजेटको 61% अर्थात 15,31,00,000,000 रूपियाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको छ। सामाजिक विकासमा 2,42,00,000,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 2,13,00,000,000 तथा प्रशासनिक खर्चमा ल्याइएको छ। महानगरले सड़कमा 4,71,00,000,000 रूपियाँ छुट्याएको छ। त्यसै गरी ढल, सार्वजनिक संरचना तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। ललितपुर महानगरपालिकाले 7,48,87,00,000 रूपियाँको बजेट ल्याएको छ। यसै गरी पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा बजेट घटाउँदै 7,15,25,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यस्तै भरतपुर महानगरपालिकाले 5,51,70,00,000 रूपियाँको बजेट ल्याएको छ। वीरगंज महानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ़ाउँदै 4,42,34,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिकाले 3,56,47,00,000 रूपियाँको बजेट ल्याएको छ। महानगरहरूले सुशासन, मितवेयिता, बहुवर्षीय आयोजना सम्पन्न गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएका छन्। तर चालू आर्थिक वर्षको जेठ मसान्तसम्म अधिकांश महानगरपालिकाको बजेट खर्च प्रगति 40-50% हाराहारीमा मात्रै रहेको छ। 6 महानगरको 54 अर्ब बजेट पूर्वाधार विकासमा जोड, नागरिकको अर्थ पृष्ठको खबर हो यो। पूर्वाधारको दबदबा अधिकांश स्थानीय अनुदानकै भरमा, राजधानीको मुख्य समाचार रहेको छ। स्थानीय तहहरूले आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासका कार्यक्रमको दबदबा देखिएको छ। कार्यकालको 5 तथा अन्तिम वर्षको बजेट ल्याउँदा स्थानीय तहको नेतृत्वले कार्यान्वयन हुने भन्दा चुनावी महत्व राख्ने चर्चित र मतदाताको मन तान्ने खालका पूर्वाधार योजना केन्द्रित महत्वाकांक्षी बजेट ल्याएका छन्। संविधान जारी भएपछि 10 असारभित्रै बजेट ल्याउनुपर्ने कानूनी बाध्यता रही सार्वजनिक भएका बजेट आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी र पूर्वाधार केन्द्रित देखिएको छ। संविधानमा उल्लेख भएको बजेट ल्याउने अवधिको रूपमा तोकिएको 10 असारमा देशभरका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन्। संघीय सरकारले 15 जेठमा बजेट प्रस्तुत गरेपछि शुरू हुने बजेट निर्माणको श्रृंखलामा प्रदेश सरकारले असार 1 र स्थानीय तहले 10 असारसम्म आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। स्थानीय तह बजेट 2083-84 पूर्वाधारको दबदबा अधिकांश संघीय अनुदानकै भरमा, राजधानीको मुख्य खबर हो यो। यता स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तह मध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनमा जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम कान्तिपुरको मुख्य खबर रहेको छ। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यत्तिकै बसेका काठमाण्डुकै चन्द्रागिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेक राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैन थियो। ती पुरूषका आफन्तको भनाइ उद्धृत गर्दै शुक्रराज अस्पतालका एक चिकित्सकले बताउनुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिज विरूद्धको खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाएर रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको र्यालबाट रेबिज सर्ने गर्छ। रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम कान्तिपुरको मुख्य खबर हो यो। काठमाण्डु उपत्यका बर्ड फ्लूको उच्च जोखिममा नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। गत 4 चैत्रमा झापाबाट फैलन थालेको बर्ड फ्लू यतिबेला काठमाण्डु उपत्यकामा केन्द्रित भएको छ। देशभरका 11 जिल्लामा फैलिएको यो रोग अन्यत्र पूर्ण रूपले नियन्त्रणमा आइसकेको छ तर काठमाण्डु भक्तपुर र ललितपुरमा भने तीव्र रूपले फैलिएको छ। असारमा पनौती र पाँच खालमा देखिएको संक्रमण नियन्त्रण गरे यता काभ्रेका थप स्थानमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका अनुसार उपत्यकाको 3 जिल्लामा भने दैनिक 4-5 वटा संक्रमण देखिने गरेको छ। संक्रमित स्थानमा पशु चिकित्सक पुगेर कुखुरा अण्डा र दाना नष्ट गर्ने तथा वरिपरि सरसफाई गरी रोग नियन्त्रणका लागि पहल भइरहेको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उपत्यकामा अहिले बर्ड फ्लूको संक्रमण बढ़िरहेको तर अन्य जिल्लामा नियन्त्रण भइसकेको उहाँले बताउनुभयो। काठमाण्डुका 3 वटै जिल्लामा संक्रमण फैलिएको छ। खास गरी काठ क्षेत्रमा संक्रमणको दर उच्च छ। उहाँले भन्नुभयो काभ्रेमा 2 स्थानमा देखिए यता अरू संक्रमण छैन, अन्य जिल्लामा भने नियन्त्रणमा आइसकेको छ। काठमाण्डु उपत्यका बर्ड फ्लूको उच्च जोखिममा नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। चिडियाखानामा बर्ड फ्लू संकट, सूचना लुकाउँदा बढ़्यो जोखिम, प्रमुखमाथि छानबिन, नेपाल समाचार पत्रले खबर बनाएको छ। ललितपुर स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण शाहलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढ़ाएको छ। कोषले संक्रमण देखिएपछि पनि आवश्यक सतर्कता अपनाउन ढिलाइ भएको, सम्बन्धित निकायलाई समयमै जानकारी नदिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकालेपछि यो कदम चालेको हो। चिडियाखानामा बर्ड फ्लू संकट, सूचना लुकाउँदा बढ़्यो जोखिम, प्रमुखमाथि छानबिन, नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सिक्टामा संकट अझै छैन बन्ने छाटकाट, अन्नपूर्णको मुख्य समाचार हो यो। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना बनाउन थालेको 20 वर्ष लाग्यो। राज्यको ढुकुटीबाट 22 अर्बभन्दा बढ़ी खर्च पनि भइसकेको छ, तर हालसम्म 44% मात्रै काम भएको छ। अझ उदेक लाग्दो त आयोजनाको मेरुदण्ड मानिएको मूल नहर नै कमजोर बन्दा नहरमा पानी छोड्न सकिएको छैन। सरकारले आगामी 5 वर्षमा यो आयोजना सम्पन्न गर्ने त भनेको छ, तर अहिलेकै गति र मतिले यो आयोजनाको भविष्य अनिश्चित बन्दै गएको छ। सिक्टामा संकट अझै छैन बन्ने छाटकाट, अन्नपूर्णले मुख्य समाचार छापेको छ। 3.5 करोड़ खर्चिएपछि तुहियो मधेस सरकारको परिवहन सेवा योजना, नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। मधेस प्रदेश सरकारले गौरवको योजना रहेको प्रदेश सरकार परिवहन सेवा 3.5 करोड़ खर्चेर तुहिएको छ। योजना सम्भाव्यता अध्ययन र सञ्चालन कार्यविधि बिना नै हतारमा खरिद गरिएका 52 सीट क्षमताका 5 बस चलाउन नसकेको हो। 3.5 करोड़ खर्चिएपछि तुहियो मधेस सरकारको परिवहन सेवा योजना, नयाँ पत्रिकाको मुख्य खबर हो यो। नयाँ पत्रिकाले नै 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा शीर्षकमा खबर छापेको छ। निजामती कर्मचारीको सेवा अवधि 30 वर्ष र अनिवार्य अवकाश 55 वर्ष रहने व्यवस्था निजामती विधेयकको मस्यौदामा समेटिएको चर्चासँगै राजीनामा दिने कर्मचारीको लहर चलेको छ। 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। नयाँ पत्रिकाले नै अग्रपृष्ठमा खडेरीले सुक्न थाले धनगढ़ीका चापाकल, दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर बाँडिँदैछ पानी शीर्षकमा समाचार छापेको छ। अत्याधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण भूमिगत पानीको स्रोत सुक्न थालेपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीमा खानेपानीको संकट देखिएको छ। बस्तीमा खानेपानीको मुख्य स्रोतका रूपमा रहेका चापाकल नलकाहरू पूर्ण रूपमा सुकेपछि विशेष गरी धनगढ़ी 14 फूलबारीको स्याउले बजार तथा ओडा नम्बर 6 नवदुर्गा टोलका बासिन्दा काकाकुल बनेका हुन्। खडेरीले सुक्न थाले धनगढ़ीका चापाकल, दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर बाँडिँदैछ पानी, नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो यो। तातोपानी नाकाबाट यो वर्ष 0 निर्यात शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट यो वर्ष निर्यात व्यापार 0 बनेको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात 0 बन्दा आयात भने अर्बौंको भइसकेको छ। नेपाल र चीनबीचको व्यापारका लागि धेरै नाका सञ्चालनमा छन्, तर दुई मुलुक बीचको व्यापारका लागि प्रमुख स्थल नाकाका रूपमा तातोपानी र रसुवा गरी 2 वटा बढ़ी प्रचलनमा रहेका छन्। तातोपानी नाकाबाट यो वर्ष 0 निर्यात कारोबारको मुख्य खबर हो यो। बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी चलाइदै कान्तिपुरले अर्थपृष्ठमा समाचार बनाएको छ। बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी सञ्चालन गर्न लागि हो। बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी चलाइदै कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। कंगोमा 1000 जना भन्दा बढ़ीमा इबोला संक्रमण पुष्टि, कान्तिपुरले समाचार बनाएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1000 94 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले हिजो जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 115 जना निको भएका छन्। त्यस्तै 44 जनाको मृत्यु शंकास्पद रहेको र 131 घटनाहरू पनि पुष्टि हुन बाँकी रहेको कंगोका अधिकारीहरूले बताएका छन्। कंगोमा 1000 जना भन्दा बढ़ीमा इबोला संक्रमण पुष्टि। कान्तिपुरले समाचार बनाएको छ। ब्रेक्जिटका 10 वर्ष आर्थिक रूपमा थप कमजोर बन्दै बेलायत शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। 23 जून 2016 सम्पन्न जनमत संग्रहपछि बेलायतले युरोपेली संघ ईयू छाड्ने फैसला गरेको थियो। जनमत संग्रहमा 51.9% बेलायती नागरिकले ईयू छाड्ने पक्षमा मत खसालेका थिए। ईयूबाट बाहिरिने निर्णय ब्रेक्जिट पछिका 10 वर्ष निरन्तर राजनीतिक अस्थिरताबाट गुज्रिएको बेलायत अहिले 7 प्रधानमन्त्रीको खोजीमा छ। सन् 2008 आर्थिक मन्दीपछि ओह्रालो लागेको बेलायती अर्थतन्त्रलाई ब्रेक्जिटले उद्धार गर्ने आकलन गलत साबित भयो। ब्रेक्जिटका 10 वर्ष आर्थिक रूपमा थप कमजोर बन्दै बेलायत, कान्तिपुरले यो खबर छापेको छ। र 11,000 नाविकको उद्धार शुरू शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। हर्मुज जलमार्गमा अलपत्र परेका 11,000 भन्दा बढ़ी नाविकको उद्धार कार्य संयुक्त राष्ट्र संघको नेतृत्वमा शुरू गरिएको छ। अमेरिका र इरान बीच युद्ध विराम र प्रारम्भिक शान्ति सम्झौता भएपछि यो वृहत उद्धार अभियान सम्भव भएको हो। छापेका यिनै प्रसंगसँगै आजका लागि कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।